ya Ali Madad. Al-Wise, Rai Abu Ali Mishnari, Wise number 755.
9th of February 1987, Wise at Oshawa Jamaat Khana, near Toronto.
Ya Ali Madad, मैं ना बहुत मुझब के बाद आपके पास आया हूँ. मेरा ख्याल है दो बरस हुए होंगे, लेकिन आप लोगों को हमेशा याद करता रहा. इस दफ़ा मेरा जो प्रोग्राम इस्माइली एसोसिएशन ने बनाया, उसमें मोस्टली मैंने गिनानों का ही तर्जुमा किया, और आज भी एक गिनान है गुरप्रीत सिंह कबीर दीन का, 16 पाठ का गिनान है और ये घटपाट का गिनान है. लेकिन इस गिनान में बड़े से भेद हैं. आप सुनना, और जब भी आप दूसरी दफा ये गिनान बोलो तो इसमें से बहुत सी चीजें आपको याद रहेंगी. मौलाना हज़रत इमाम पे सलवात पढ़ो, अल्लाहुम्मा सल्लल्लाहु मुहम्मद व आलिह. हे जी सत्य पंथ सतनु मुख छे, अनिज ब्या है तीत जी नास का गुर नरनु नाम छे, खम्या दया दोये दृष्ट जी. सतपंथ दीन और रश्मि कबीर दीन जो हक है सत, उसका जो चेहरा है वो सतपंथ है, यानी मजहब खुदा का मुंह है, और जो उसकी जबान है वो हेत प्रीत है, और जो उसका नाक है वो गुरनर का नाम है, और खमिया और दया ये उसकी आंखें हैं. खुदा ताला के चेहरे के मुतालिक कुरान पाक के अंदर जिक्र किया गया है, बहुत जगह जिक्र किया है. यब का वजहुल्लाह, हमेशा खुदा का चेहरा कायम रहेगा. आज तक मैंने किसी भी आदमी की लिखी हुई कुरान शरीफ की तफसीर में खुदा के चेहरे की हकीकत कहीं नहीं पढ़ी, लेकिन ये गुरपीर हसन कबीर दीन ने उसकी हकीकत हमारे सामने खोल दी है. अगर हम ये कहें कि खुदा का एक फेस है, तो हमें यह मानना पड़ेगा कि खुदा कोई इंसान है, और अगर हमने खुदा को इंसान कह दिया तो इसका मतलब यह है कि खुदा ताला मैटीरियल दुनिया के अंदर मकीम हो गया. लेकिन खुदा जो है वो नूर है, और नूर की कोई शक्ल नहीं, लेकिन जो नूर है उसके काम होते हैं. नूर की हमारे सामने एक्टिविटीज की वजह से जो असर पड़ता है वो हम फीलिंग से मालूम कर सकते हैं. आपको मैं एक दलील दूं. देखो, इलेक्ट्रिसिटी है, उसकी कोई शक्ल नहीं, इलेक्ट्रिसिटी की कोई ऐसी आकार वाली चीज नहीं. इलेक्ट्रिसिटी एनर्जी है, हम इलेक्ट्रिसिटी को देख नहीं सकते, लेकिन ये पंखे चलते हैं, इसमें से हवा निकलती है इलेक्ट्रिसिटी की वजह से, ये बत्तियां जलती हैं इलेक्ट्रिसिटी की वजह से, लेकिन इसमें से रोशनी निकलती है. वो बाहर इलेक्ट्रिसिटी से चलता हुआ एक हीटर है, ब्लोअर है, तो उसमें से गर्म हवा निकलती है. रेफ्रिजरेटर में से हमें ठंडक मिलती है. इलेक्ट्रिसिटी के कितने काम हैं, मगर हम इलेक्ट्रिसिटी को देख नहीं सकते, उसकी एक्टिविटीज को देख सकते हैं, उसकी असर को देख सकते हैं. खुदा ताला भी है, वो नूर है, और हमारी ताकत नहीं है कि हम नूर को देख सकें. لیکن اس نور کی جو تفصیلیں ہیں یہاں پہ رسول کبیر جی نے فرمائی ہیں کہ خدا کا جو منہ ہے تو وہ دین ہے. ست پنت ستنو مکھ چھ, ست کا مطلب حق, اور حق خدا کا نام ہے. خدا کی ذات کو بھی حق کہتے ہیں. ست پنت ستنو مکھ چھ انے جیبیا ہیت پریت, خدا کا جو منہ ہے وہ دین ہے, اور اس کی جو زبان ہے وہ محبت اور پریم ہے. خدا کے ناموں میں ایک نام ہے الوجود, اس کا مطلب ہے محبت کرنے والا اور محبت پیدا کرنے والا. تو یہاں ہیت پریت جو ہے وہ خدا تعالی کی زبان ہے. ناسکا یعنی ناک کو کہتے ہیں. ناک سے سانس بھی لیا جاتا ہے, اور ناک جو ہے وہ عزت کی نشانی ہے. ہمارے ہر زمانے کے اندر اور دنیا کی ہر زبان کے اندر ناک کو اس طرح یوز کیا گیا ہے کہ وہ آدمی کی عزت ہے. جب انسان کہیں بدنام ہوتا ہے یا اس کی بے عزتی ہو جاتی ہے تو کہتے ہیں اس نے ناک کٹوا ڈالی یا اس نے میری ناک کاٹ ڈالی. ناک جو ہے وہ عزت کے ساتھ تعلق رکھتی ہے. تو فرمایا کہ جو خدا کی جو ناک ہے وہ گرو کا نام ہے, خدا کا نہیں گرو کا نام. اور گرو کون ہے؟ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم. اسماعیلی شاستر میں, اسماعیلی گنانوں میں, اور آپ نے میرے وعظوں کے اندر جو میں نے گنانوں اور فرمانوں کے ترجمے کیے ہیں آپ کو یہ معلوم ہوگا کہ جو دنیا سرشتی خلقت کریشن جو ہے تو وہ محمد کے نور سے بنی. یعنی دوسرے لفظوں میں کریٹر جو ہے وہ محمد ہے. محمد بدنی اور اس کی فزیکل حالت کے اندر میں نہیں کہہ رہا, رسول اکرم کا جو نور ہے وہ کریٹر ہے, اور محمد کا جو نام ہے وہ خدا کی آبرو اور عزت ہے. محمد کو خدا پیار کرتا ہے. محمد کو خدا نے سارے جہانوں کے لیے پاسٹ اور پریزنٹ فیوچر میں جتنی بھی دنیایں پیدا ہوں گی محمد کو خدا نے رحمت للعالمین کہا. خدا کی رحمت جو ہے وہ محمد ہے, اور یہی اس کی ناک ہے. اور فرمایا ہے کہ جو مولا کی آنکھیں ہیں وہ کھمیاں اور دیا. کھمیاں کہتے ہیں ٹالرنس کو, دیا کہتے ہیں مرسی کو. خدا تعالی رحیم ہے, ٹالرنٹ ہے, یہ اس کی آنکھیں ہیں. یعنی خدا جب کسی کو دیکھتا ہے تو دیا اور رحم سے دیکھتا ہے, میٹھی نظر سے دیکھتا ہے. جو میٹھی نظر ہے یہ خدا کی آنکھیں ہیں, رحمت ہے وہ خدا کی آنکھیں ہیں. دیکھو ایک پاٹھ ہے وہ گنانتی صدر دین کا ہے کہ خدا کی میٹھی نظر کو رحم کہا گیا. سمی مہاراج ہریا بھی ہریا نے سوکا بھی ہریا اے آشا سوکا بھی ہریا جو ہوئے نظر تماریا جی. اے مولا میٹھی چیز یعنی لیلی چیز تو ہے لیلی, لیکن سوکی ہوئی چیز بھی لیلی ہو جائے ہری ہو جائے اگر جو توری نظر پڑے. یعنی خدا کی جب رحمت کی نظر پڑتی ہے تو سوکھے بھی ہرے ہو جاتے ہیں. خدا کی جو رحمت ہے وہ ٹالرنس ہے اور اس کے اندر رحم ہے. یہ چیزیں یاد رکھنا کیونکہ اس سارے گنان میں یہ فاؤنڈیشن ہے اس گنان کی کہ خدا کا جو منہ ہے وہ دین ہے, خدا کی جو زبان ہے وہ ہیت پریت محبت ہے, خدا کی جو ناک ہے وہ مرشد کا نام ہے, اور خدا کی جو آنکھیں ہیں وہ رحم اور دیا ہے, کھمیا ہے. جی گنان دیونو من چھے ان پالو وا ایک ویچار جی اے سنتوش دیونو سیج چھے کائیں دیت دیونو آہا رجی گنان جو ہے علم وہ خدا کا من ہے. من کے اندر عقل اور بدھی کا ستھان ہوتا ہے, یعنی خدا تعالیٰ کی جو انٹیلیجنس ہے وہ علم کے اندر ہے, اور انٹیلیجنس وہ نور ہے, علم کو نور کہا گیا. تو فرماتے ہیں کہ جو گنان ہے وہ خدا کا من ہے. اس کے لیے ہمیں تمام مذہب کے اندر اس بات کے لیے تلقین کی گئی, یعنی زور سٹریس کیا گیا کہ تم علم سیکھو. گنان کا مطلب یہ نہیں کہ 10, 20, 25, 50 گنان یاد کر لیے. گنان تو بولے, یاد بھی کیے, مگر اس کے اندر کیا لکھا ہے وہ تو پتہ ہی نہیں لگتا. آج دنیا کے اندر 100 کروڑ آدمی مسلمان ہیں, اس کے اندر بہت سے لوگ ہیں جو قرآن پڑھتے ہیں. قرآن تو پڑھتے ہیں لیکن ان کو قرآن کے اندر کیا ہے اس کا پتہ نہیں, اور اسی لیے ایمان کی شناخت نہیں ملتی. قرآن شریف خدا کا کلام ہے اور وہ علم سے بھرپور ہے, مگر اس کے اندر جو علم رکھا ہوا ہے اگر وہی ہمیں نہیں ملتا تو خدا تعالیٰ نے جس مقصد سے قرآن نازل کیا وہ تو مقصد ہمیں پتہ بھی نہیں لگتا. اور فرماتے ہیں کہ وائک وچار جو ہے, وائک یعنی بولنا اور وچار یعنی سوچنا, یہ خدا کا پالو ہے. یہاں پالو کا مطلب اس کا دل جو دھڑکتا ہے, یہ خدا تعالیٰ کے وچار ہیں. اوپر من ہے, نیچے دل ہے. من ہے وہ مائنڈ کو کہتے ہیں, اور جو پالو ہے وہ حقیقت میں انسان کے انتکرن کو کہتے ہیں. وہ خدا تعالیٰ کے وائک اور وچار ہیں, یعنی وہاں سے اس کا کلام نکلتا ہے. رسول اکرم کے لیے قرآن شریف میں فرمایا کہ اے محمد تو یاد کر کہ ہم نے تمہارے سینے کو پاک صاف کیا, اس کا سینہ چیر کر خدا نے اس کے اندر علم بھر دیا. اور سنتوش جو ہے وہ خدا تعالیٰ کی سیج ہے. سیج کہتے ہیں سونے کی جگہ کو, جیسے کہ بستر یا بیڈ. خدا بیڈ کے اوپر سوتا ہے تو اس کے سونے کی جو جگہ ہے اس کو سنتوش کہا. یعنی جس آدمی کے دل میں سنتوش, سنتوش کے انگلش کے اندر کہتے ہیں کنٹینٹمنٹ, غریب ہے تو بھی سکھی ہے یعنی سنتوشی ہے, اور مالدار ہو گیا تو بھی سنتوشی ہے, بھوک لگی ہے نہیں کچھ ملا کھانے کا تو گڑبڑ نہیں کی سنتوش رکھا. وہ ہر حالت میں جو مومن کنٹینٹڈ ہے تو سنتوش کے اندر خدا رہتا ہے, آرام کرتا ہے, اور یہی ایک بہت بڑی نشانی ہے. کائیں دیت دیونو آہار, اور انسان کا جو کسی خیرات اور دسوند وغیرہ یا کسی کی مدد کرنے کا جو طریقہ ہے, یعنی وہ مدد کرتا ہے, خیرات کرتا ہے, لوگوں کو دیتا ہے, تو یہ خدا کا کھانا ہے. ہمارے گنانوں اور امام کے فرمانوں کے اندر ہے کہ جو دسوند ہے وہ ہمارا کھانا ہے, اور جو آدمی دسوند نہیں دیتا تو وہ خدا کا کھانا بند کرتا ہے. یہ آہار ہے, خدا خوش ہوتا ہے جب ہم کسی کی مدد کرتے ہیں, جب ہم خیرات کرتے ہیں تو خدا راضی ہوتا ہے, اور یہ کھانا کھا کے خدا کو خوشی ہوتی ہے. اے جی سرگن دیونا شرون چھے جپ تپ چھے بے پان جی اے دھ धर्म देवनी देही छे शुद्ध पग छे प्रमाण जी थूल जग से प्रमाण सदगुरु जो है सरगुण कहते हैं नेक आमाल को जो नेक आमाल है इंसान के वो देव के कान हैं श्रवण कहते हैं कानों को खुदा इंसान के नेक आमाल से सुनता है मतलब क्या है कि जो आदमी के आमाल अच्छे हैं उसकी दुआ कबूल होती है जिसके आमाल अच्छे नहीं खुदा उसकी दुआ के ऊपर मेहरबान है कभी हो जाए तो हो भी जाए लेकिन फिर कहते हैं खुदा के जो कान हैं वो तुम्हारे नेक आमाल हैं मतलब कि खुदा तुम्हारे आमाल की दुआ सुनता है और जब तक जो है वो उसका पान है पान कहते हैं पीने को कोई चीज जो पी जाती है तो वो जप और तप है आहार जो है वो दसवंद है और पीना क्या है तो बैतुल ख्याल की बंदगी ये खुदा का पीना है इसमें जप तप है जप कहते हैं जो हमारा बोल है और तप कहते हैं उस बोल के ऊपर अमल करना जैसे कि तपेश्वरी उसको कहते हैं कि जो लोग रेगुलर इबादत करते हैं आधर्म देवनी देही छे ये जो मजहब है जिसके ऊपर तुम चल रहे हो आ कह के पीर ने इस चीज को स्पेशल कर दिया कि आधर्म यानी जिसमें तुम चल रहे हो और ये भी है कि ऊपर जितनी भी चीजें आमाल की लिखी हैं वो इस्माइली मजहब तो है फरमाया आधर्म देवनी देही छे मजहब जो है वो खुदा की देही है ऊपर सतपंथ आया तो अब धर्म आया ये दो चीजें जिद्दा है सतपंथ तो दीन को कहते हैं और धर्म तरीके को कहते हैं सतपंथ के ऊपर अमल करने का जो तरीका है उसको धर्म कहते हैं संस्कृत के अंदर धर्म रस्ते को भी कहते हैं जिसके ऊपर इंसान चलता है लेकिन धर्म को ड्यूटी भी कहा गया और यही मतलब ज्यादा उपयोग में आता है ड्यूटी तो फरमाते हैं कि जो इंसान अपने मजहबी आमाल करता है यानी मजहब के फर्ज पूरे करता है और मजहब के रास्ते के ऊपर चलता है ये खुदा की देही है बदन है उसका इसके अंदर जमात आती है मौलाना इमाम सुल्तान मोहम्मद शाह सल्लल्लाहु अलैहि फरमाते हैं कि जमात छे ए अमारो अंग छे जमात हमारा अंग है और इसका एक और हमें प्रूफ मिलता है मौलाना मुखी कामड़िया के लिए अपने हाथ का नाम दिया फरमाया मुखी कामड़िया मेरे हाथ हैं मिशनरी मेरी आंखें हैं और किसी चीजों का मौलाना खुलासा नहीं किया लेकिन इन दो चीजों से ही हमें पता लगता है कि जो जमात है वो मौला का अंग है लेकिन ये भी एक फरमान है कि जरे जमात में कुसंप थाए थे तो अमोने शारीरिक तकलीफ थाए थे जमात के अंदर जब डिस यूनिटी होती है और लोग आपस में लड़ते झगड़ते हैं तो मौला फरमाया मुझको शरीर की तकलीफ होती है मौला बीमार होता है जमात के कुसंप के कारण से और थूर पग छे प्रमाण इंसान के अंदर जो थूर है थूर किसको कहते हैं पक्का यकीन वो मौला के पांव हैं क्योंकि उसके ऊपर मौला खड़ा होता है और यकीन यानी थूर कहते हैं मजबूती कुवती जो आदमी अपने ईमान में पक्का है मजबूत है तो उस वो मौला के पांव की तरफ इशारा है कि खुदा उसके ऊपर खड़ा रहता है जे आकाश देवनु मस्तक छे पातर देवना पाए जी देव ने काड़ नहीं निंद्रा नहीं देव ने काड़ नहीं निंद्रा नहीं महारिखी राहे देव ने ध्याए जी आकाश یعنی جو چیز اونچی ہے, فرماتے ہیں وہ دیر نو مستق ہے. مستق کہتے ہیں پیشانی کو, آدمی کا جو فور ہیڈ ہے وہ آکاش ہے, اور فور ہیڈ کے اندر ہمارا مائنڈ رہتا ہے, فور ہیڈ کے اندر ہمارا اپر برین ہے جس میں انٹیلیجنس اور عقل رہتی ہے, اس کو آکاش کہا. کیونکہ جہاں ہمارا من ہے اس میں انٹیلیجنس ہے, اور انٹیلیجنس کے اندر ہماری آتما روح رہتی ہے. تو فرمایا جو آکاش ہے وہ مولا کا مستق ہے, اور پاتاڑ جو چیز اس کے پاؤں کے نیچے ہے اس کو پاتاڑ کہتے ہیں. ایک آدمی زمین کے اوپر کھڑا ہے, اس کو معلوم نہیں کہ زمین کے اندر کیا ہے. ہو سکتا ہے زمین کے اندر خزانہ بھی ہو, تو زمین کے اندر بہت سی چیزیں ہیں. تو جو پاتاڑ ہے جو زمین کے اندر ہے, مولا کے پاؤں کے نیچے ہے, وہ دیو کے پاؤں ہیں. دیو کے پاؤں اوپر کہا, پگ کہا, اور یہاں پاؤں کہا, مطلب کہ ٹانگیں اور پگ جو ہے, یعنی سوری پگ ہے وہ سارے پاؤں ہے, اور پائے انسان کا فیٹ. دیو نے کار نہیں نندرا نہیں. قرآن شریف کے اندر ایک آیت ہے کہ خدا تعالیٰ کو ولا سنتم ولا نوم, نہ اس کو نیند آتی ہے نہ اس کو اونگ آتی ہے. تو فرماتے ہیں دیو نے کار نہیں, خدا کو موت نہیں, اور نہ اس کو نیند ہے, نہ نیند آتی ہے خدا کو نہ اس کو موت ہے, وہ ہمیشہ سے ہمیشہ موجود ہے. مہارکھی راہ دیو نے دھیائے, اور جو مہارکھی ہے یہاں مہارکھی کا مطلب رسول پاک کیا نور جو خدا تعالی نے سب سے پہلے سرشتی کی رچنا سے پہلے رچا. ہمارے گنانوں میں مہارکھی کا نام ہے, وہ ایک سٹوری کی فارم میں ہم کو دیا گیا ہے. تمنیور بھائی میں اور چیتو رکھی سر کے اندر, مومن چتونی کے اندر اور تمنیور بھائی کے اندر یہ باتیں ہیں. کبھی آپ کو فرصت ملے تو آپ پڑھو اس کو. مہارکھی کی سٹوری آج میں بیان نہیں کر سکتا, بہت لمبا ہے, صرف سٹوری میں گھنٹہ دو گھنٹے چاہیے, لیکن اس کا اشارہ ہے رسول خدا کے نور کی طرف. اور سب سے پہلے اس نور نے کئی مدت تک عبادت کی, بے حساب مدت تک. اور معلوم کروں آپ کو, بتاؤں کہ وہ مدت کتنی تھی. میرا سن کبیر دن فرماتے ہیں کہ میں نے 800,000 کرن مولا کی بندگی کی. سرشتی پیدا نہیں ہوئی تھی, کریشن سے پہلے جب محمد کا نور پیدا کیا گیا تو اس نور نے خدا کی عبادت کی, حالانکہ وہ خدا ہی کا نور ہے. لیکن جب اس نے نور کو جدا کیا, اپنے نور میں سے محمد کے نور کو جدا کیا, اس کو مہارکھی کہا گیا. اس نور نے 800,000 کرن بندگی کی. ابھی کرن جو ہے یہ کل جگ ہے, اس کے پہلے 3 جگ گئے, 4 جگ کے پہلے 4 کلپ تھے, 4 کلپ سے پہلے 3 کرن تھے. اس کا حساب اتنا بڑا لمبا چوڑا ہے کہ کسی کمپیوٹر کی ضرورت چاہیے. یہ 3 کرن سے پہلے جو زمانہ تھا اس زمانے کو آد کہا گیا. اور جب خدا تعالی نے محمد کا نور پیدا کیا اس زمانے کو اناد کہا گیا. تو آد اناد تاری اتپتی رچنا, تو یہ آد سے لے کے, یعنی سرشتی کی رچنا سے لے کے محمد کے نور کی رچنا تک, اس کے اندر 800,000 کرن اس نور نے عبادت کی. یہ اشارہ اس کی طرف ہے کہ خدا تعالیٰ کا تو اس نے عبادت کی. اے جی من اپنی پوجا چڑھے, کنان کی بڑی اچھی رچنا کی ہوئی ہے پیر نے. اس میں اچھے اچھے بھید ہیں کہ ایک راز کے اندر سارے گنان کے بھید نہیں آتے, ایک ایک پاٹھ کو سمجھانا چاہیے. اور وہ چیز ہے کلاسز میں ہوتی ہے, جماعتوں میں نہیں ہو سکتی. کیونکہ جماعتوں کے اندر اتنی پیشنس نہیں ہے. پیشنس سے میرا مطلب ابھی اسی کو لے لو, میں کبھی اپنی توفیق میں آ جاؤں اور شروع کر دوں تو 12 بھی بجے, 1 بھی بجے اور وہ جماعت میں توفیق نہیں, کیونکہ جماعت کے اندر بچے بھی ہیں, جماعت میں ایسے بھی ہیں جن کو کل کام کرنا ہے. تو یہ وہ باتیں ہیں کہ جو آرام سے بیٹھ کے ایک خاص محفل میں ہوتی ہیں, ایک ایک پاٹھ لے کے ایک ایک ورڈ کے اوپر اس کی چرچا کی جائے. تو فرماتے ہیں کہ من پوپنی پوجا کرے. پوپ کے بہت سے مطلب ہیں. پوپ کا مطلب پھول بھی ہوتا ہے, لیکن پوپ کا مطلب سمے کو بھی کہتے ہیں, اور خاص طور پہ جو آخری سما ہے اس کو پوپ کہتے ہیں. ہمارے گنانوں میں بہت دفعہ آیا ہے کہ پوپ ویلا جو ہے وہ نور کی ویلا ہے, یہاں پوپ ویلا کا مطلب پروڑیے. تو من پوپنی پوجا کر چڑھے, من ہے وہ پروڑیے, جب پوجا کے اوپر چڑھ جاتا ہے مطلب کہ اس میں تلین ہو گیا. اے جی من پوپنی پوجا چڑھے, گرو مکھے پرسن تھائے جی, تمے ستی لوک سریو جو آوگمن نا پھیرا جائے جی. من جو ہے وہ ایک پھول کی طرح مولا کی پوجا کے لیے الگ کیا جاتا ہے. پروڑیے کی عبادت کے اندر آپ نے جب عبادت شروع کی, اسپیشلی پروڑیے کی عبادت, وہ یہ ہے کہ ہم حضرت امام کے حضور میں جاتے ہیں تو اس کی پوجا کے لیے ہمیں کچھ پھول لے جانے چاہیے. فرمایا وہ پھول تمہارا من ہے. پروڑیے کی عبادت میں مولا کے پاس جب آپ جاؤ تو مہمانی لے جانی چاہیے, وہ مہمانی پوجا کے طور پہ. جہاں جہاں بھی پوجا کا جو لفظ آیا تو اس کا مطلب ہی مہمانی ہے. یہ سنسکرت ورڈ ہے. جب بھی کوئی بھکت اپنے مرشد گرو کے پاس جاتا ہے تو وہ پھولوں کا چڑھاوا چڑھاتا ہے. یہ چڑھاوے کا مطلب مہمانی ہے جو ہم اسماعیلی لوگ اپنے گرو مرشد کو کرتے ہیں. اللہ فرماتا ہے اے مسلمانوں, جب تم محمد کے پاس جاؤ, چاہے کسی بھی کام کے لیے جاؤ, دنیا کا کام کے دین کا کام, تو اس کے حضور میں کچھ نذرانہ رکھو پھر بات کرو. نذرانہ رکھے بغیر محمد کے ساتھ بات مت کرو. یہ نذرانہ وہ چڑھاوا ہے, وہ مہمانی ہے کہ جو پوجا کے وقت دی جاتی ہے. کیسے اچھے طریقے سے پیر نے یہ سمجھا دیا کہ من اپنی پوجا چڑھے, گرو مکھے پرسن تھائے. جب تم پوجا کرتے ہو, اپنا من مولا کو پیش کیا تو مولا راضی ہوتا ہے, اس کا منہ ہے پرسن ہوتا ہے, یعنی پلیزڈ ہو جاتا ہے. تم ستی لوک سرے بجو, اے مومنوں تم مولا کی سیوا کرو یعنی اس کی بندگی کرو. آواگمن نہ پھیرا جائے, تمہارے مرن جنم کا جو تار ہے وہ ختم ہو جائے گا, مطلب کہ سکھ دکھ کی جو برسات چالو ہے یہ بند ہو جائے گی, تمہیں موکش ملے گا, امر ہو جاؤ گے. ہے جی جکھ نوانو کروڑ سیدھا, انے 56 کروڑ میگ رائے جی, کنر کروڑ 32 سیدھا, 33 کروڑ دیوتائے جی. نوانو کروڑ جکھ, 56 کروڑ میگ ماڑا, 32 کروڑ کنر, 33 करोड़ देवता, चार युग चार कल्प और उसके पहले के जमाने से ये हिसाब चला आता है। जब सृष्टि की रचना होती है तो उस रचना के अंदर ये चार स्टेप्स हैं। पहले फरमाया कि 99 करोड़ यज्ञ, संस्कृत के अंदर यक्ष कहते हैं और ये शब्द अब भ्रष्ट हो गए, इसके अंदर जख बन गया, जैसे ऋषि वर्ग से ऋषि सर हुआ। तो यक्ष कहते हैं वो जंतु के जो आंख से न दिखें, जैसे कि माइक्रोस्कोपिक बैक्टीरिया हैं, हवा में उड़ने वाले जर्म्स हैं, इसी तरह से सिंगल सेल वाले जो जानवर हैं। कभी कभी इधर तो मुझे पता नहीं है कि शायद समर में होंगे, लेकिन ट्रॉपिकल कंट्रीज के अंदर जब भी बारिश होती है ना, तो गार्डन के अंदर एक छोटा सा लंबा सांप की तरह से केचुआ निकलता है, बच्चे उसको काटते हैं तो वो फिर भी चलता है, आधा इधर चले जाता है आधा इधर चले जाता है, और कुछ देर के बाद उसमें से मुंह निकलता है, दोनों साइड में उसका मुंह होता है, उसको काट डालो तो भी मरता नहीं, फिर उसके दो टुकड़े हो जाते हैं। ये सिंगल सेल है, इसको इंग्लिश में अर्थ वर्म कहते हैं। तो ऐसे जो सिंगल सेल हैं, बैक्टीरियाज हैं, जर्म्स हैं, उसकी जो स्पेशीज हैं, उसकी पॉपुलेशन नहीं स्पेशीज, उसकी काइंड्स वैरायटीज 99 करोड़ 990 मिलियन किस्म के जर्म्स, स्पर्मेटोजा, अमीबा, सिंगल सेल बैक्टीरिया वगैरह हैं, और फिर बाद में इसके अंदर इंसेक्ट्स भी आते हैं। तो फिर फरमाते हैं ये सब जितने भी क्रॉलिंग और इंसेक्ट्स और ना नजर आने वाले ये जो 99 करोड़ी जंक हैं, उसके अंदर जीव है, 56 करोड़ मेघमाला पानी के जो जानवर हैं, उसके अंदर 56 करोड़ यानी 560 मिलियन वेराइटीज हैं। जो लोग यूनिवर्सिटी में पढ़ते हैं या जिनमें जिनको ये शौक है कि वो एंथ्रोपोलॉजी पढ़ें या नेचुरल हिस्ट्री वगैरह पढ़ें, आज की दुनिया में साइंस बहुत बढ़ गई, हमें बहुत सी चीजें बिल्कुल तैयार मिलती हैं, रिसर्च की बड़ी बड़ी वीडियो और फिल्म्स हम देख सकते हैं, तो बहुत सी स्पेशीज हजारों सालों के अंदर लाखों सालों में एक्सटिंक्ट हो गई, मतलब कि वो मिट गई, आज सिर्फ उसका नाम रह गया। एक आपको खाली एक कॉमन नाम दूं, डायनासोर आज मिलता नहीं, कहीं भी नजर नहीं आता, लेकिन एक जमाना था कि वो जीता था, एक जानवर था। ऐसे करोड़ों अब जो जानवर जो हैं वो जमाने के हिसाब में खत्म हो गए, लेकिन पीरों ने उनकी संख्या, उनकी वैरायटीज हमको बताई हैं कि सिर्फ पानी के जानवर जो हैं, कि जो पानी में रहते हैं, भले वो जमीन पे भी रहते हैं लेकिन पानी में भी रहते हैं, और हकीकत में वो पानी के जानवर हैं, जैसे कि फ्रॉग है या टॉर्टोइज है, टर्टल वगैरह, ये सब इनकी वेराइटीज 560 मिलियन हैं। फिर फरमाते हैं कि 32 करोड़ किन्नर, ये जो किन्नर हैं ये दुनिया के दूसरे जानवर हैं, जिसके अंदर पंछी बर्ड्स भी आते हैं, जिसके अंदर दूसरे जानवर भी आते हैं, वो कितने हैं 320 मिलियन डिफरेंट वेराइटीज और ग्रुप्स के अंदर। उनकी एक एक ग्रुप की करोड़ों की संख्या होगी, मगर यहाँ उनकी काइंड या वेराइटी या ग्रुप और स्पेशी, इंग्लिश में उसको स्पेशी कहते हैं, उसके 320 मिलियन वेराइटीज हैं, 33 करोड़ देवता हैं। अब उनकी अगर वेराइटीज है तो इसकी भी वेराइटीज है। ये 33 करोड़ देव जो हैं ये रूहानियां हैं, वो लोग काले गोरे, अमीर गरीब, इंडियन पाकिस्तानी, अफ्रीकन यूरोपियन चाइनीज, जितनी भी इंसान की डिफरेंट वेराइटीज हैं, उनमें से जिन्होंने इबादत की रूहानी आलम में, आलम मलकूत के अंदर जाके फरिश्तों का दर्जा पाया, वो 33 करोड़ रूहानियां, 33 करोड़ देवता है कि जो दुनिया के अंदर जीते थे और इबादत करके इस दर्जे के ऊपर पहुंचे। अब वो ऊपर जो मैंने आपको बताया कि 32 करोड़ किन्नर हैं, वो जानवर 2 पांव वाले भी हैं, 4 पांव वाले भी हैं। 4 पांव वाले में तो आप सब जानते हैं, 2 पांव वाले हैं वो पंछी हैं और इंसान है। इंसान भी एक जानवर ही है ना, सिवा के वो इबादत करके खुदा के दिए हुए नूर को प्राप्त कर सके। हे जी करोड़ 500 पहला जो सीधा, सब जानवरों वगैरह की बातें करके अब 33 करोड़ जो देवता हैं, वो किस तरह 33 करोड़ हुए? 33 करोड़ का मतलब 330 मिलियन। अब उसकी डिटेल्स फिर कह रहे हैं। हे जी करोड़ 500 पहला जो सीधा, अने 700 हरिश्चंद्र मुगता हुआ, करोड़ 900 राजा युधिष्ठिर सीधा, 12 पीर सदर दिन ओढ़खिया जी। 5 करोड़ पहलाज के साथ चले। बहुत जमाने पहले एक बादशाह था, एक राजा था, वो राजा का लड़का था, बाद में उसको राजा कहा गया, प्रिंस भी राजा ही है ना। उसका नाम पहलाज था, किताबों में असल में उसका नाम प्रहलाद है, प्रलाहद, लेकिन यूज से वो पहलाज बन गया। तो उस आदमी ने इतनी बंदगी की, उसने इतनी लोगों को शिखामन वाज नसीहत और बोध दिया कि 5 करोड़ आदमी तर गए। तो ये जब 5 करोड़ आदमी तर गए तो उस आदमी के नाम से यानी पहलाज के नाम से खुदा ने इनको शनाख्त किया, यानी पहलाज ने इन 5 करोड़ों को नसीहत की और बोध किया और ये तर गए। इस तरह से दूसरा एक वक्त आया कि एक और राजा बादशाह था जिसने दुनिया की कोई परवाह न की, दुख सुख उठाए, राज छोड़ा, लेकिन उसने दीन का फैलावा किया, तो 7 करोड़ आदमी उस आदमी के बोध नसीहत से, हरिश्चंद्र की बोध नसीहत से 7 करोड़ आदमी तारे गए। राजा युधिष्ठिर जो थे उसकी वाज नसीहत वगैरह बोध से 9 करोड़ आदमी तर गए, और गुरपी सदर दीन माँ बाप की बोध नसीहत से 12 करोड़ आदमी तर गए। तो करोड़ 100 लाख को कहते हैं, 1 करोड़ जो है वो 10 मिलियंस होता है, तो 5 करोड़ का मतलब 50 मिलियंस, 7 करोड़ का मतलब 70 मिलियंस, 9 करोड़ का मतलब 90 मिलियन, 12 करोड़ का मतलब 120 मिलियन जीव तारे गए। दुनिया के अंदर ऐसे बहुत से लोग हैं कि जो एक दूसरे को वाज नसीहत बोध करते हैं, तो उस आदमी का बोध सुन के अगर कोई आदमी खराबी बदी गुनाह छोड़ के नेक बनता है तो खुदा इसका सवाब उस आदमी को देता है जिसने नसीहत की। ग्वादर के अंदर एक बड़े अच्छे मोमन थे, वारस रहमू, मोहम्मद रहमू ग्वादर वाला, बैतुल ख्याल की फरमानों के अंदर एक दफा इमाम सुल्तान मोहम्मद शाह सल्लल्लाहु अलैहि ने उसका वखान किया कि ग्वादर वाला वजीर मोहम्मद रहमू 10,000 आदमियों को तार गया, मतलब कि उसकी वाज नसीहत या उसकी शिखामन से, उस आदमी के बोध करने से 10,000 आदमी बदल गए। बदल कैसे गए? बुरे थे, अच्छे हो गए, इबादत नहीं करते थे, इबादत करने लगे। कोई दसवंत नहीं देता था तो उसके कहने से उसने दसवंत देनी शुरू कर दी। तो इस तरह ये 10,000 आदमी इस आदमी की कोशिश से ठीक हुए। मेहनत भले इसने की मगर खुदा ताला की मर्जी हुई। तो इस 10,000 आदमियों का जो सवाब है ये वजीर मोहम्मद रहमू को दिया। इसी तरह से वजीर इस्माइल गांधी के लिए इमाम अली शाह महबूब फरमाया कि वो 10,000 जीवों को तार गया। तो इस तरह दुनिया के अंदर बहुत से लोग होते हैं, कभी कोई 10-20 आदमियों को भी ठीक कर देवे, एक आदमी को भी कभी ठीक कर दिया तो उसका सवाब मिलता है। 24 शताब्दी में 12 करोड़ जीवों को तारा। अब आप हिसाब करो, 5 और 7 12, 12 और 9 21, 21 और 12 33। ये 33 की 33 करोड़ की जो फिगर आती है, तो ये इस तरह से आई। तो गए 4 युग के अंदर 330 मिलियन रूहानियां जो दुनिया के अंदर इंसान के तौर पे रहते थे, वो नेक बने, इबादत की, बंदगी की और अपने गुरु मुर्शिद के फरमान पे चले, तो वो तारे गए। अब वो देवता है, देवता कहते हैं फरिश्ते को, वो रूहानियां के जो खुदा ताला की हुजूर में आती जाती हैं, वो रूहानियां जो खुदा का दीदार पाती हैं, उनको हमारे गिनानों के अंदर ये 33 करोड़ देवता कहा। जब भी 33 करोड़ देवता का नाम आता है तो बाज लोग ऐसा समझते हैं कि ये हिंदुओं के देवों की बात की गई, कि हिंदुओं के देव जो है ना, उनके अंदर सांप है, उसके अंदर ऊंदर है, उसके अंदर सिंह है, उसके अंदर हाथी है, घोड़ा है, दरख्त हैं, पत्थर हैं, मगर उसका मतलब वो नहीं। इसका मतलब तो रूहानिया है, ये कोई हिंदुओं की बात नहीं है। मगर 33 करोड़ देवता, वो संस्कृत का वर्ड देवता आने से हमारे कान खड़े हो गए, ओ ये तो हिंदुओं की बात हो गई। नहीं दीनदारो, आप उसके वर्ड का जो मतलब है वो समझो। और संस्कृत के अंदर देवता कहते हैं फरिश्तों को और देव कहते हैं खुदा को। देव का मतलब खुदा, देवता का मतलब फरिश्ते। फरिश्तों की मेरी आदत तो नहीं पानी पीने की, लेकिन पीना पड़ता है। देवता का मतलब फरिश्ते, ये वो रूहानियां होती हैं। आपको बहुत से गिनानों के अंदर देव से मतलब खुदा है, इसी गिनान का जो मैंने ऊपर 4-5 पाठ पढ़े हैं उसके अंदर यही है कि वो देव का मुंह है, देव की आंखें हैं, देव के पांव हैं, देव का खाना है। तो देव से मतलब खुदा का नूर और देवता का मतलब रूहानियां और फरिश्ते। अब ये जो 33 करोड़ देवता है ना, अब इस वक्त हम जमात खाने में बैठे हैं, इबादत हो रही है, वाज सुनना भी इबादत है, वाज करना भी इबादत है, दुआ पढ़ी हमने, तस्बीह निकाली, अल्लाह का जिक्र किया, अब आप इल्म सुन रहे हो, ये सब इबादत के काम है। अभी अब वाज खत्म हो जाएगी तो हम नाजी का काम करेंगे, लोग दुआ कराएंगे। जब तक के दुआ नियत खैर नहीं होती तब तक बहुत से फरिश्ते, ये 33 करोड़ देवताओं में से, 33 करोड़ रूहानियों में से बहुत सी रूहानियां इस वक्त इस जमात खाने में हाजिर हैं, हैं। इस तरह ये जो रूहानियां हैं ये हर वक्त जुदे जुदे जमात खानों में, मस्जिदों में, जहां खुदा की इबादत होती है सच्चे तरीके से, वहां वो विजिट करती हैं और जो लोग होते हैं उनके साथ शामिल होते हैं और उनके लिए भी दुआएं करते हैं। हमको पीरों ने कहा कि जिस दिन हम घटपाट निकालते हैं, शुक्रवार की शाम को या हर रोज सुबह, तो मुर्शिद ने बहुत से गिनानों में कहा है कि जब भी घटपाट की क्रिया होती है तो ये रूहानियां बहुत ज्यादा नंबर में आती हैं। सारी दुनिया के अंदर जितने भी जमात खाने हैं अपने अपने जमाने के नूर की पहचान करके, अपने अपने जमाने के नूर की यानी हजरत इमाम की पहचान करके, जिन लोगों ने इबादत की वो आलम रूहानी के अंदर फरिश्ते बन गए, इनको 33 करोड़ देवता कहते हैं। और वो तमाम दुनिया के इन जगहों के ऊपर के जहां सच्चे तरीके से इबादत होती है वहां वो लोग विजिट करते हैं, ये आते जाते रहते हैं। अब देखो इस वक्त यहाँ रात है लेकिन हिंदुस्तान के अंदर इस वक्त दिन है, 12 घंटे का डिफरेंस है, 13 घंटे का। तो ये रूहानियां रात के वक्त इधर आती हैं, फिर ये नीचे से जब भी परोड़िया का वक्त होती है तब तक रहती हैं, जमीन की गर्दिश के साथ साथ, जो जमीन की रेवोल्यूशन है, रोटेशन है, اس کے ساتھ ساتھ یہ روحانیاں پھرتی رہتی ہیں اور جماعت خانے میں آتی جاتی ہیں. اسی طرح سے وہ روحانیاں بھی کہ جو گزر گئیں, اس صدر دین کے زمانے کے بعد بھی لاکھوں روحانیاں گزر گئیں, وہ روحانیاں بھی ان روحانیوں کے تھوڑے نیچے درجے کے اندر رہتی ہیں, کیونکہ ابھی تک انت اکھاڑا ہوا نہیں. ان کو لیٹر آ گیا ہے کہ تم سٹیزن بن گئے ہو, لیکن ابھی تک سٹیزن شپ کی پاس ملا نہیں ہے. ویسے بن گئے ہیں پیر حسن کبیر جن کے جو انت کروڑ مرید ہیں, اور ان میں ابھی بھی باقی ہیں, کیونکہ زمانہ بہت باقی ہے. انت کروڑ قیامت تک اس دنیا میں جتنے بھی انسان آئیں گے وہ سب کے سب انت کروڑ میں آتے ہیں, اور انت کروڑ میں آج تک جتنے لاکھوں کروڑوں ہوئے وہ سب کے سب روحانی عالم میں ہیں, وہ بھی جماعت خانے میں آتے ہیں. اگر میرا باپ اس نے اچھی عبادت کی ہے تو وہ بھی کہیں نہ کہیں میں جاتا ہوں تو میرے ساتھ جماعت خانے میں آتا ہے. اس طرح سے ہم ان روحانیوں کے لیے معلوم ہے دعائیں کرتے ہیں, اور ہمارے لیے گروار کی جو رات ہے وہ اسپیشلی روحانیوں کی دعا کے لیے ہے. جو لوگ اپنے اپنے باپ داداؤں کو وڈیلوں کو, بھلے اس کو گزرے ہوئے ہزار برس بھی ہو گیا ہے اور اس دادا کو ہم نے کبھی دیکھا بھی نہیں, لیکن کبھی آپ اس کو بھی یاد کر کے کہ جس کے نام کا بھی پتہ نہیں, لیکن ایسا کہو کہ آج سے ہزار برس پہلے میرا دادا کون تھا, یا مولا میں اس کی روحانی کی دعا کراتا ہوں, تو وہ فوراً ادھر آئے گا. بھلے آپ اس کو نہیں دیکھ سکتے لیکن وہ آپ کو دیکھتا ہے. یہ سب روحانیاں آتی ہیں. مولانا امام سلطان محمد شاہ صلوات اللہ علیہ کی ڈائمنڈ جوبلی تھی, مولا نے اس کے لیے مارچ کی 10th 1946 نکی کیا کہ 10 تاریخ کو صبح 10 بجے ڈائمنڈ جوبلی ہوئے گی, یعنی مولا کی ہیرو میں تلا ویدھی تھی. ایک مہینہ ڈیڑھ مہینہ لگ کے ہم لوگوں نے بریبورن اسٹیڈیم بامبے میں منڈپ بنایا, ایک مہینہ لگا, اور لاکھ کتنے ہی والنٹیئر چھوکرے رات دن بیچاروں نے محنت کی. کئی ایسے لڑکے تھے کہ 8-8 دن تک گھر ہی نہیں گئے, نہائے بھی نہیں, تھوڑی نیند کر لی پھر کام پہ لگ گیا. ہوا کیا معلوم ہے, اتوار کا دن 10 مارچ صبح 10 بجے کا ٹائم طے ہوا تھا. اب شکروار کی رات ہوئی, صرف بیچ میں ایک سیٹرڈے ہے, لڑکے کام کاج کر رہے تھے. بریبورن اسٹیڈیم والوں نے ہمارے ساتھ یہ ایگریمنٹ کیا تھا, یہ سب کرکٹ وغیرہ کے میچز ادھر ہوتے ہیں, کہ ہم تم کو یہ دیتے ہیں لیکن زمین میں کھڈے نہیں کھودنا. کبھی کھڈے کھودے بغیر یہ منڈپ رہے کیسے؟ تو یہ جو پیٹرول کے ڈرم ہیں 45 گیلنس کے, ان ڈرمز کے اندر یہ ریتی بھری گئی. بعض جو بہت بوجھ اٹھانے والے تھے تو کانکریٹ کے ساتھ ان کے اندر پلرز ڈالے گئے, یعنی پائپس ڈالے گئے, یا لکڑی کی ایسا گوزو ڈالے گئے, گوزو کہتے ہیں شہتیر کو. تو اس طرح کچھ لگ بھگ 500 جتنے ڈرمز ان کے اندر یا تو ریتی یا کانکریٹ ڈال کے ان کے پلرز کے اوپر یہ منڈپ رچایا گیا, بہت اچھی طرح سے ڈیکوریشن کیا. فرائیڈے کی نائٹ کو 12 بجے بہت زور کی آندھی آئی, اسٹارم آیا, اور دیکھو وہ اسٹارم یہ سارے منڈپ کو, بہت بڑا منڈپ تھا, 1,00,000 آدمی نیچے بیٹھنے کا انتظام کیا گیا تھا, یہ منڈپ اس طرح سے اڑا اور اڑا کے باہر اس کو بریبورن اسٹیڈیم کے باہر پھینک دیا. یہ ساری کاروائی کا جو انچارج تھا وہ ریکریشن کلب, جس کو آج ہم ایسوسیشن کہتے ہیں, اس کے جنرل سیکرٹری تھے اعتمادی ویر جی, رحمت اللہ ویر جی. رات کو جب یہ واواجوڑا آیا اور یہ اڑ گیا تو جو ادھر انچارج تھا پریشان ہو گیا, فوراً موٹر میں بیٹھا اور بھاگا بھاگا رات کو 1 بجے رحمت اللہ ویر جی کے گھر میں پہنچا. دروازہ کھٹکھٹایا, پسینہ پسینہ, منہ اڑا ہوا, کہتے ہیں باپا بہت خراب ہوا. کیا ہوا؟ واواجوڑا آیا, آندھی آئی اور یہ سارا منڈپ اڑ گیا. وہ آدمی کرسی کے اوپر بیٹھ گیا, اس کو ہارٹ اٹیک ہو گیا. थोड़ी देर के बाद ठीक ठाक हुआ। 4 बजे परोड़िए अपने घर से उठा परेशान। अभी बीच में सिर्फ एक सैटरडे है, ये सैटरडे के अंदर ये सारा इंतजाम तो हो नहीं सकता। 4 बजे परोड़िए उठा, कुछ गोलियां बोलियां खाई, बैठा गाड़ी में और गया वालकेश्वर के बंगले इमाम सुल्तान मोहम्मद शाह को कहने के लिए। अब परोड़िए 4 बजे साहब को रिपोर्ट करने गया। उधर गए तो जो चौकीदार था उसने सलाम किया, मगर कहा वॉलंटियर थे अपने, हाजिर इमाम तो अंदर सोए हुए हैं। माता सलामत को उठाओ, तो उन्होंने कहा माता सलामत रात की पार्टी में से जो गवर्नर की पार्टी थी अभी तक वापस नहीं आए, साहब आए हैं 2 बजे सो गए हैं, माता बाहर है। तो खड़ा रहा घंटे डेढ़ घंटे के बाद कुछ सुबह के वक्त परोड़िए 5:30 बजे माता सलामत जब आई तो ये तो खड़ा था, सलाम किया, माता को कहा माँ ये सब इधर चौपट हो गया, सारा मंडप उड़ गया और इतना बहुत नुकसान हुआ, उसका कुछ नहीं लेकिन अब टाइम नहीं, तो जरा साहब को उठाओ ना। तो माता बहुत गुस्से हुई, तुम्हारे इस मंडप के लिए मैं उसकी नींद खराब करूं? बिल्कुल नहीं, खड़े रहो, जब सुबह उठेगा तभी आएगा। माता तो गुस्से होकर चली गई, यार बाहर खड़े रहे, कुर्सियां बुर्सियां थी बैठ गए। सुबह 6:30 बजे के करीब मौला बाहर निकले, गाउन पहना हुआ। माँ बाप पूछा रमतुल्ला क्या है? हाथ जोड़ के आंखों में आंसू आ गए, कहते खुदा ये बात बनी। साहब हंस के कहते बहुत अच्छा हुआ, इधर दिल बैठ गए हैं, हार्ट अटैक हो रहे हैं, ऐसा फरमाया बहुत अच्छा हुआ। अब क्या बोले? चुप हुआ। माँ बाप फरमाया इत्मादी बहुत अच्छा हुआ। अब ऊपर की जो रूहानियां हैं ना उनको कोई रोक टोक नहीं आने जाने की, बेहिसाब रूहानियां आएंगी। हालांकि रूहानियां वो मंडप के अंदर से आ सकती हैं, रूहानियों को दीवारें और छतें रोक नहीं सकती, स्टील की दीवार भी रोक नहीं सकती, लेकिन इमाम का ये इशारा कहने का ये था कि रूहानियां भी देखने आएंगी। तो दुनिया के अंदर ही सब बिगड़ की रूहानियां हैं, करोड़ों वर्षों से ये दुनिया चली आती है। वो आला दर्जे के मोमन के जो फरिश्ते तक दर्जे पे पहुंचे और इमाम के हुजूर में रहते हैं नूरानी हिसाब से, वो 33 करोड़ है, 330 मिलियन। लेकिन इसके अलावा ऐसे तो करोड़ों अब जो हैं, मिलियंस और बिलियंस हैं, ये सब रूहानियां जमात खानों में आती हैं जाती हैं। ये रूहानियां हमारे लिए दुआएं करती हैं और इन रूहानियों को हम याद करते हैं। जब कोई आदमी मेहमानी खटता है तो कहता है कुल रूहानियों को, इसमें ये कुल रूहानियां आती हैं और वो खटने वाले को भी दुआ देती हैं कि मौला के पास उसके लिए अर्ज करती हैं। तो ये 33 करोड़ का हिसाब बयान कर रहा था, उसके लिए आपको मैंने ये डिटेल बताई। जी कल युग संधे अनते करोड़ नु रहसन शाह ने शाहे वरया ले आयाव तार दशमो दिल मा धरी घट कड़श रूपे सही था पिया जी। इस कलयुग के आखिर में गुरपीर सिंह कबीर दिन फरमाते हैं कि अनंत करोड़ का मेला होगा, अनंत करोड़ मिलेंगे। ये अनंत करोड़ का एक ऐसा अखाड़ा होगा, अखाड़ा कहते हैं असेंबल होने की जगह। पीरसन कबीर दीन को मौलाना इमाम इस्लाम शाह ने ये वचन दिया, वर आ लिया, यानी उसको प्रॉमिस किया कि तेरी इबादत के कारण से मैं अनंत करोड़ों को बख्श दूंगा। अब मेरे वो दो चीजें अभी ऊपर दाखले दिए याद करो कि वजीर मोहम्मद रहमू ने 10,000 जीवों को तारा और वजीर इस्माइल गांगजी ने 10,000 को तारा, इसने 5 करोड़ तारे, पहलाज ने, गुरपी सदर दिन ने 12 करोड़ तारे, लेकिन पीर हसन कबीर दिन को अनंत करोड़ का प्रॉमिस किया। अनंत मीन्स काउंटलेस। पीर हसन कबीर दिन को इतनी ताकत दी कि जब तुम शिफायत करोगे, रेकमेंड करोगे, दुआ करोगे तो तेरी खातिर میں انت کروڑ آدمیوں کو جو روحوں کو بخش دوں گا, یہ ور اور پرومس دیا. اوتار دسموں دل میں گھری, دسموں نقلن کی علی اوتار جو ہے, یعنی کلجگ کے زمانے کے اندر جو حضرت امام کی جوت ہے وہ علی کی جوت ہے اور علی کا نور ہے. حضرت امام اپنے فرمانوں کے اندر علی کے نور کی معرفت خدا تعالیٰ تک پہنچو یہ بہت فرماتے رہتے ہیں. گھٹ کلش روپے صحیح تھا پیا, اپنے دل کے اندر گرپیر حسن کبیر دین نے دسموں نقلن کی علی اوتار کی محبت رکھ کے تو تم کو گھٹ پاٹ دیا ہے. یہ جو گھٹ پاٹ ہے یہ علی کی محبت کے کارن سے پیر حسن کبیر دین نے ہم کو بخشا ہے. اس لیے دینداروں گھٹ پاٹ کی کتنی عزت ہے. مولانا علی شاہ ماوک کا ایک فرمان ہے, مولا فرماتے ہیں کہ گھٹ پاٹ میں اتنی طاقت ہے کہ تم ایک ہاتھ میں گھٹ پاٹ کی پیالی رکھو, دوسرے ہاتھ میں کولسا رکھو, چار کول, تو اس گھٹ پاٹ کی طاقت سے یہ کولسا وائٹ ہو جائے گا. مطلب یہ ہے کہ ایسا آدمی کہ جس کا دل انتکرن کولسے کی طرح کالا ہے, مطلب کہ گناہ پاپ سے بھرا ہوا ہے, وہ کبھی نیاز پیے گا تو سفید ہو جائے گا, پاک ہو جائے گا. نیاز ایسی چیز ہے, آپ تعجب مت کرنا, سرپرائز نہ ہونا. میں نے نیاز پلوا کے لوگوں کے جنات نکالے ہیں. بہت سے ایسے آدمی, پانچ چھ ایسے کیسز ہوئے کہ جب کسی شخص کو جن پزس کر لیتا ہے, پرٹیکولرلی اپنے اسماعیلیوں میں, تو ملا مولویوں کے پاس جانے کے بہتر یہ ہے کہ کسی اسماعیلی مشنری کے پاس جاوے. اور ان کو میں یہ کہتا رہا کہ تم نیاز پلاؤ اس کو, اور پرٹیکولرلی وہ نیاز کہ جب صبح یا شام کو قائم کرن کی دعا پوری ہو جائے, ساری جماعت نے نیاز پی لیا ہے, اب جو نیاز باقی بچ گیا ہے قائم کرنے کی دعا کے بعد, وہ نیاز کسی بھی بیمار کو پلاؤ گے تو وہ اس کی بیماری چلی جاتی ہے. قائم کرنے اور اتھاپن کی دعا سے پہلے جو نیاز ہے اس کو ہم آب صفا کہتے ہیں, لیکن قائم کرنے کے بعد جو نیاز ہے وہ آب شفا ہے. س اور ش کا فرق ہے. آب صفا کہتے ہیں دل صاف کرنے والا پانی, آب شفا کہتے ہیں بیماری دور کرنے والا پانی. یہ اس کا نام پاول بھی ہے, گنان کو پاول بھی کہتے ہیں, گنان کو گھٹ پاٹ بھی کہتے ہیں, گنان کو یا سوری گھٹ پاٹ کو امرت بھی کہتے ہیں. یہ سب گھٹ پاٹ کے نام ہیں, پاول ہے, نیاز ہے, آب صفا ہے, گھٹ پاٹ ہے, امرت ہے. تو وہ نیاز جو قائم کرنے کے بعد رہتا ہے اس نیاز سے جنات نکلتے ہیں, مغز ٹھیک ہو جاتے ہیں. ہر روز صبح اپنے گھروں میں نیاز پیو. جو بچے نہیں آتے اس جماعت خانے میں, ان کو صبح اٹھا کے جب وہ برش کریں تو اپنے گھر میں ہیبٹ ڈالو دینداروں کہ سارا گھر جو جماعت خانے میں نہیں آتے وہ ممبر صبح نیاز پیو. آج کل ہم بڑے نصیب دار ہیں کہ حضرت امام اپنے ہاتھ سے ہمیں نیاز بنا کے دیتا ہے. آج سے لگ بھگ 50-40 برس پہلے گوڑی سے نیاز نکالی جاتی تھی اور 21 پاٹ کی دعا پڑی جاتی تھی گھٹ پاٹ کی, یعنی خود ہم نیاز جماعت نیاز بناتی تھی. صرف چاند رات کو حضرت امام کے ہاتھ کا نیاز پیتی تھی جماعت. آج تو جماعت کو امام نے یہ مہربانی کر دی کہ صبح اور شام, ہر روز صبح اور شام کو جمعے کے دن اور چاند رات کے دن ہم لوگ نیاز پیتے ہیں, یا اموک ایسی منڈلیاں ہیں جیسے کہ مبارک منڈلی, اس کے اندر ہم نیاز پیتے ہیں, لائف کے اندر ہم نیاز پیتے ہیں, چھانٹا لیتے ہیں. وہ چیزیں ابھی تھوڑی سی رد و بدل ہو گئی. تو جو یہ نیاز ہے, مرشد ادھر فرماتے ہیں کہ دسموں اوتار نکلنکی کو اپنے دل میں رکھ کے, مطلب اس کی محبت رکھ کے, گھٹ پاٹ کڑس روپے صحیح تھا پیا, اس کو کڑس بھی پیا ہے. کڑس پیو نت حال گزارو, کڑس کا مطلب نیاز. تو یہ جو نیاز ہے بہت بزرگ چیز ہے. حضرت امام بناتے ہیں نیاز. یہ نیاز کوئی ہندوؤں کی چیز نہیں. رسول اکرم صلی اللہ علیہ وآلہ وسلم جو تھے وہ نیاز بنایا کرتے تھے. ملک کا جو بنانا ہے نیاز وہ اس میں دیکھ کے پھونک مار کے کچھ دعا پڑھ کے دیتا ہے, لیکن حضرت امام کبھی خالی اندر ہاتھ بھی ڈال دے تو ہمارے لیے وہ بھی نیاز ہے. میری کسی وائز میں آپ نے سنا بھی ہوگا, مدینے کی عورتیں صبح کے وقت اپنے بچوں کو, نوکروں کو یا رشتہ داروں کو چھوٹے چھوٹے پانی کے برتن دے کے بھیجتی تھیں کہ نبی کریم جب مسجد سے نکلے تو نبی اس کے اندر اپنا ہاتھ ڈالے. اور نبی کریم کی یہ ہر روز کی عادت تھی, صبح جب باہر نکلتے تھے تو یہ لائن لگی ہوتی تھی, ان کے برتنوں کے اندر کبھی انگلی کبھی ہاتھ ڈال کے دعائیں دیتے جاتے تھے, اور گھر والیاں اپنے بچوں کو اپنے گھروں کے اندر اس کا چھانٹا دیتی تھیں, نیاز پیتے تھے. نیاز پینے سے بہت فائدے ہوتے ہیں, اور وہ جیسا میں نے آپ کو کہا کہ قائم کرنے کی دعا کے بعد جو نیاز ہوتا ہے نا, اس سے بیماریاں دور ہوتی ہیں, دل صاف ہوتا ہے وہ نیاز کے جب جماعت کے ساتھ پیتے ہیں. اے جی ایک بات یاد آ گئی نیاز کی بابت میں, ایک دفعہ مشنریوں کی مہمانی تھی تو ہمارے اندر ایک مشنری نے امام کو عرض کی کہ مولا ہم جب یہ جماعت کے اندر جاتے ہیں اور نیاز کا ٹائم ہوتا ہے تو بہت سے لوگ پیالی ہاتھ میں لے کے بہت دیر تک دعائیں مانگتے رہتے ہیں, اور پیچھے کو جو لائن والے ہوتے ہیں وہ انتظار کرتے ہیں کہ اب یہ جلدی پیے تو میں نیاز پیوں. تو خداوند ہم کو کوئی ایسی دعا بتاؤ کہ ایک دم شارٹ اور بریف ہوئے اور اس کے اندر سب قسم کی دعائیں آویں. مولا فرمایا دعا مانگو, نیاز کی پیالی لے کے سب فرمایا نیاز کو دیکھو دعا مانگو, نیاز کو دیکھو صاحب کی فوٹو کو نہیں. مولا فرماتے ہیں دعا مانگو, یا مولا ہم سب کو حقیقتی سمجھ دے. فرمان پیشہ نیاز کی پیالی لے کے اپنے لیے مانگو کے, لیکن مولا فرمایا دوسروں کے لیے مانگو گے تو زیادہ فائدہ ہے, سب کے لیے مانگو, یا مولا ہم سب کو حقیقتی سمجھ دے. خداوند فرمایا دین کی, دنیا کی, مال کی, اولاد کی, عزت آبرو کی, تندرستی کی, سب قسم کی دعائیں اس ایک دعا کے اندر مکس ہو گئی ہیں. نیاز پیتے وقت یہ دعا مانگو. اے جی جی کڑس تھا گھٹ تھا پڑنا, گتیوں کرے امرت وان جی, شہنا چرن تھی پاتک تڑے, شہنا چرن تھی پاتک تڑے, اپجے پران سنان جی. بہت اچھا, جہاں کڑس تھائے گھٹ تھاپنا, جہاں گھٹ پاٹ نکلتا ہے تھاپنا ہوئی, فرماتے ہیں کہ گتیوں کرے امرتوان, وہاں جماعت کے جو مومن بیٹھے ہوئے ہیں وہ امرت وانی بولتے ہیں, امرت وان کہتے ہیں بولنے کو. یہاں اشارہ ہے کہ جب گھٹ پاٹ کی استھاپنا ہوئی ہے اور پیالیاں تھام وغیرہ دھوئے جاتے ہیں تو تم امرت وان کرو, امرت وان یعنی امرت وانی بولو, گنان بولو. اس کے لیے پیروں نے گھٹ پاٹ کے گنان بنائے, گھٹ پاٹ کے بیٹھے گنان ہیں جو گھٹ پاٹ تھام برسن دھوئے جاتے ہیں, ارینج ہوتا ہے, اس وقت ہم گھٹ پاٹ کے بیٹھے گنان بولتے ہیں. اور جب ہی گھٹ پاٹ پینے کے لیے جماعت کھڑی ہوتی ہے تو ہم گھٹ پاٹ نہ اوبھا گنان بولتے ہیں. تو فرمایا ہے کہ اس میں گتیوں ہے وہ امرتوان کہتے ہیں. ہم جب ہی نیاز پینے کے لیے اٹھتے ہیں تو ہم تو باتیں کرتے ہیں, شور بکور ہوتا ہے, اتنا شور بکور ہوتا ہے کہ سنا نہیں جاتا. گنان پڑھنے والا بےچارا گڑا پھاڑ رہا ہے, ایک دو پاٹھ پڑھے اور باقی چھوڑ دیا اور لوگ باتوں میں پڑ جاتے ہیں. آج لگ بھگ سب جماعت خانوں کے اندر ہماری یہ عادت ہو گئی کہ گھٹ پاٹ پیتے وقت ہم خوب باتیں کرتے ہیں اور ایک آدھ دو ویٹ اتارنے کے لیے گھٹ پاٹ کے دو پاٹھ بول دیے. اصل یہ ہے کہ جب تلک ساری جماعت گھٹ پاٹ پی رہی ہے تب تلک گنان بولا جائے, کبھی ایک گنان ختم ہو گیا دوسرا بولو, یا ایک ہی گنان کو ڈبل وار بولو تاکہ جماعت ہے وہ سارا نیاز پی لے لے اور سب لوگ نیاز پی کے کھڑے رہیں. مولا کو یاد کرو, گنان ساتھ بولو, دنیا کی باتیں اس وقت کرتے ہیں. اسی لیے تو آج مدتوں ہوئی ہم نے معلوم نہیں کتنے گیلن نیاز پی, لیکن پھر بھی من کا میل نکلا نہیں, ہم کو سدھ آئی ہی نہیں. ایسا بھی ہوا ہے کہ نیاز بھی پیا ہے پھر بھی جماعت خانے میں جھگڑے ہو رہے ہیں, تو میں ہو رہی ہے. نیاز پینے کا فائدہ کیا, وہ نیاز اثر کرتا ہی نہیں. ستگر کہہ رہے پانی ماہ پتھر ناکھیں انے سو ورس لگا رہا. ستگر کہہ رہے پانی ماں پتھر ناکھیں انے سو ورس لگا رہا تو انتر بھیجے نہیں جو تینے کاڑھیں باہر رہ بھائی جو تینے کاڑھیں باہر. ایک پتھر لے کے پانی میں رکھو سو برس تکبیر کہتے ہیں, پھر اس کو باہر نکال کے توڑو گے تو اندر تو وہ سوکھے کا سوکھا ہے. یہ اشارہ ہے ہماری طرف, نیاز پیتے ہیں, سکریت کھاتے ہیں, دعا پڑھتے ہیں, تسبیحاں نکالتے ہیں, جرے کھاتے ہیں, مولا کو دیکھتے ہیں, صلواتیں پڑھتے ہیں اور ہم نصیحتیں بھی سنتے ہیں, لیکن دل اس پتھر کی طرح اندر تو سوکھے کا سوکھا ہے. اس لیے کہ ہمیں اس کی سمجھ ہی نہیں ہے, ہم نے اپنا من اس میں لگایا ہی نہیں. اگر ہم سچے صدق دل سے نیاز پیئیں اور نیاز کی قدر اور عزت کریں تو ہمیں فائدہ ہوتا ہے. اللہ میرے نیاز کے درمیان باتیں مت کرو. اگر باتیں کرنے کی ضرورت ہے کتنی دیر لگتی ہے, پانچ منٹ. ہم پانچ منٹ ٹھہر نہیں سکتے, اتنی اتاوڑ ہو جاتی ہے ہم کو, اتنے ادھیرے بن جاتے ہیں کہ ہم پانچ منٹ چپ نہیں رہ سکتے. گٹ پاٹ پیا جاتا ہے, گنان بولا جاتا ہے, ہاتھ باندھ کے کھڑے رہو, گنان بولو یا مولا کا دھیان لگاؤ کہ یہ پاک چیز جو چل رہی ہے, گنان گھٹ پاٹ تھار سفرا مہمانی واز نصیحت فرمان جو کچھ بھی ہمارے جماعت خانے میں ہوتا ہے, آپ اس کے اندر رس لو, انٹرسٹ لو. اور پرٹیکولرلی جب یہ گھٹ پاٹ پیا جاتا ہے ہم اس وقت باتیں کرتے ہیں, باتیں نہیں کرو, گناہ ہوتا ہے. پھر فرماتے ہیں کہ جیاں کڑس تھائے گھٹ ستھاپنا گتیوں کرے امرتوان شہنا چرن تھی پاتک تڑے. مولا جدھر پاؤں رکھتا ہے وہاں کی تمام بدیاں گناہ میل ویرود سب صاف ہو جاتا ہے. کیا مطلب اس کا؟ اس کا مطلب یہ ہے کہ جب ہی گھٹ پات نکالتے ہو تو مولانا حاضر امام اس وقت اسپیشلی حاضر ناظر ہوتا ہے, امام آتا ہے, ہر روز گرو مرشد رہتا ہے, لیکن جس دن ہم گھٹ پاٹ نکالتے ہیں اس دن امام اسپیشل کنڈیشن میں ہوتا ہے. جیسے حضرت امام بہت دفعہ ہمیں دعا سیکھ دیتے ہیں, خانہ ودان خانہ ودان, لیکن کبھی کبھی خوش ہو کے کہتا ہے اسپیشل دعا سیکھ. تو یہ جو اسپیشل دعا سیکھ ہے یہ امام زمان کی اس جماعت خانے کے اندر جہاں عبادت بندگی اور گھٹ پاٹ کی استھاپنا ہوتی ہے وہاں اس کے چرن ہوتے ہیں, اور یعنی قدم مبارک ہوا. کوئی بزرگ ہوتا ہے نا اور وہ بزرگ کے جو عابد ہوتے ہیں, ہم کوئی مکان لیتے ہیں تو ہم کسی بزرگ کو گرو مرشد کو جا کے کہتے ہیں آپ ادھر پگلا کرو نا. پگلا کرنے کا مطلب کہ تو اس مکان میں آ کے پگلا کرے تو میرے مکان میں برکت ہوئے. تو حضر امام کے جو چرن ہے وہ جماعت خانے کے اندر پگلے ہوتے ہیں, مگر یہاں مطلب ہے امام ہمارے گھٹ کے اندر پگلا کرتا ہے, اس کے نیاز کی معرفت حضر امام ہمارے گھٹ میں پگلا کرتا ہے تاکہ ہمارا گناہ ہماری گندگی ڈرٹ دور ہو جائے. اپجے پران شنان, اور تمہارے جو جیو ہے نا لائف فورس جو ہے وہ ایسی صاف کلین ہو جاتی ہے جیسے اس نے بات لی ہے. سنان کہتے ہیں بات کو. اپجے پران سنان, तुम्हारा जीव बांध लेता है। किस में बांध लेता है? नूर में बांध लेता है। तुम्हारा जीव पाक हो जाता है। हे जी तम गत सौ हेत मिलो मिली कर जो हे जी तम गत सौ हेत मिलो मिली रखो धनी सो ध्यान जी महो महे मेरा मेरा मिलो महो माहे मेरा मिलो एको एक ने सन्मान जी। फरमाते हैं कि ऐ मोमिनो तुम जब भी जमात के अंदर आओ तो प्रेम भावना से आओ और मिली राखो धनी सो ध्यान मिलके मौला को याद करो उसकी इबादत करो महो माहे मेरा मिलो आपस आपस के अंदर प्रेम मोहब्बत से मिलो गिलो और एक को एक ने सम्मान एक 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 दूसरे को इज्जत दे रहे सम्मान मतलब उसको वेलकम करे उसको इज्जत दे रहे उसको रिस्पेक्ट करे एक दूसरे को जी करके बुलाओ एक दूसरे को प्रेम भावना से देखो और ये इस घटपाट की क्रिया की खास चीज है। जी वीरा एवो रे मन आराध करता होवे ते शानी सुध जी जेने मन खद ही मान आवा गुर नर मिलिया तेने हुआ छे नवनंद जी। ए वीरा ए भाइयो एवो रे मन आराध करता पाक साफ जैसा ऊपर कहा प्रेम मोहब्बत से एक दूसरे की लागनी से ऐसा मन रख के मौला को याद करो इबादत करो होवे ते शानी सुध जब तुम ऐसा करोगे तो तुमको शाह की सुध मिलेगी। सुध का मतलब मारिफत मिलेगी हजर इमाम के दर्जे का पता लगेगा। जिन्हें मानखा देही मां आवा गुरनर मिलिया जिस आदमी के इंसानी जीव के अंदर ऐसा प्यारा मौला और गुरु मिला तेने हुआ छे नव नंद जी उसको खुदा ताला नौ जात की नियामतें देगा। नंद कहते हैं खुशी को नंद कहते हैं खुदा की बख्शीश को नंद कहते हैं नियामत को तो उसको नव नंद मिलेंगी। गुरु बिर हसन कबीर दीन के एक और गिनान में है ना कि तुझ त्रुठे हमें नव नंद पानिए तू अगर राजी हो जाए मौला तो हमको नव नंद मिले। नव नंद जो है वो इंसान को वो नौ नियामतें हैं कि जो दुनिया के अंदर एक जगह कभी भी इकट्ठी नहीं होती। सबसे पहली नियामत है इंसान की तो वो ईमान है। मौलाना मुर्तजा अली अलैहिस्सलाम ने और रसूल पाक सल्लल्लाहु अलैहि व आलिहि वसल्लम ने हमें फरमाया है कि जो खुदा की सबसे उत्तम नियामत है तो वो ईमान है। दूसरी नियामत जो है रसूलुल्लाह फरमाते हैं कि वो है तुम्हारे मात पिता जो मोमन हैं। तीसरी नियामत के लिए फरमाया कि वो आदमी को इल्म मिले। इसकी क्रोनोलॉजी जुदी जुदी हालत के अंदर हदीसों में फरमाई गई लेकिन मैं आपको सभी का ठीक है कि कहता हूँ। चौथी नियामत फरमाया है पहली ईमान दूसरी ईमानी अच्छे नेक मात पिता तीसरी इल्म समझ चौथी इबादत बंदगी पांचवा इंसान के पास थोड़ा पैसा होवे यानी वो मोहताज ना होवे और छठा उस आदमी की अच्छी नेक औलाद होवे सातवां प्रेम मोहब्बत और फरमान मानने वाली औरत होवे आठवां फरमाया कि तुम्हारी अच्छी तंदुरुस्ती होवे और फरमाया नौवां तुम्हारी अच्छी कीर्ति इज्जत आबरू होवे। अब ये नौ की नौ चीजें किसी भी आदमी को कभी नहीं मिली। किसी को 8 मिली हैं जो बहुत ऊंचा हो गए, किसी को 7 मिलती हैं, किसी को 9 में से एक ही मिलती है। तो ये 9 नंद हैं। अगर मौला राजी हुआ तो फरमाया तुमको सबकी सब नियामतें देगा। हे जी आज बीज शुक्रवारी निस होवे निसी जल मन जी गुरगत सो आराध करता थाए बहु पावन जी। बीज और शुक्रवारी, शुक्रवार के दिन जब चांद रात आवे तो हम उसको बीज शुक्रवारी कहते हैं। बीज क्यों कहा? बीज का मतलब सीड है। उस दिन हम इबादत की, नेकी की सीड, नवे सीड डालते हैं ताकि फल फूल निकले। बीज का मतलब सेकंड भी होता है। दो को भी बीज कहते हैं, दूसरी चीज को भी बीज कहते हैं, लेकिन यहाँ बीज शुक्रवारी का मतलब है नेकी इबादत का बीज डालना। फरमाया शुक्रवारी बीज जरूर रखो और उसको पाड़ो। निस होवे निसी जल मन, अगर तुम शुक्रवारी बीज का रोजा रखोगे तो हमेशा तुम्हारा मन साफ होगा। गुरगत सो आराध करता, मुर्शिद और जमात दोनों के साथ मोहब्बत रखो और उनके साथ मिलो, यानी जमात में भी मिलो गुरु के साथ भी मिलो। थाइये बहु पावन, इससे तुम पाक बनोगे। पावन कहते हैं पाक होने को, क्लीनलीनेस मिलेगी और डर्ट गुना निकल जाएंगे। 13वां पाठ है, जी फरमान मानो तो फेरा तड़े, पीर शाह कहता उतरिए पहले पार जी, तमें पूरी पाम सो सही जान जो निर्धार जी। ये पाठ हाथ से लिखी हुई किताबों के अंदर कुछ दूसरी तरह लिखा हुआ है और वो ऐसा है, जी फरमान मानो तो फेरा तड़े, पीर शाह कहता उतरिए पहले पार जी, तमें सत्य अमरापुरी पामशो एम जान जो निरधार जी। यहाँ तमें ते है, मुझे लगता है कि जरूर उसमें सत्य है, तो ये जरूर कुछ प्रिंटिंग की मिस्टेक है, तो ये तमे सत्य। अरे मोमिनो, अगर तुम फरमान मानोगे तो तुम्हारा फेरा टलेगा। फेरा टलने का मतलब मरण जन्म के फेरे में से निकल जाओगे, मुक्ति मिलेगी, नजात मिलेगी। और अगर तुम पीर शाह कहोगे तो पीर शाह कहता हूं उतरिए पहले पार। पीरशा का मतलब पीरशा का जाप करना। उस जमाने के अंदर इसमें आजम इस तरह जैसे आज मौला देते हैं ऐसा नहीं देते थे। पीर सबको कहते थे पीरशा का जाप करो, पीरशा पीरशा। आज भी वो चीज चालू है। इमाम सुल्तान मोहम्मद शाह सल्लल्लाहु अलैहि फरमाया कि जिनके पास बैतुल ख्याल का बोल नहीं है तो वो पीरशा का जाप करो या अली का जाप करो, याली याली करो पीरशा पीरशा करो। तो पीरशा का जाप करने से और शाह और पीर इनका हुक्म मानने से फरमाया कि तुमको नजात मिलेगी। तमें सत्य अमरा पूरी पांचो, हकीकत के ऊपर, सच्चाई के ऊपर, पंथ के ऊपर, सच्चे रास्ते के ऊपर चल के तुमको अमरा पूरी मिलेगी, एटर्नल लाइफ मिलेगी। किसी मरने वाले के बाद अगर इमाम जब भी दुआ आशीष देते हैं तो फरमाते हैं मैं उसकी एटर्नल पीस के लिए दुआ करता हूँ, ये अमरापुरी है। सही जान जो निर्धार, इस बात को बिल्कुल सच्चा समझ के मानना, इसमें झूठ नहीं। जी सतपंथ सोड़ कड़ा सो युगियो, जे मान गयो शशि अर चंद्र जी जने मौला श्रविया एक मन जने स्वामी श्रेविया एक मन ते करे छे आनंद जी सतपंथ सोर कड़ा सो उगियो कड़ा कहते हैं ताकत को एनर्जी के अंदर जो पावर होती है उसको कड़ा कहते हैं चांद के अंदर 16 किस्म की कुवत और पावर है जिसमें एक तो बड़ी मशहूर ये है कि हमारी जितने भी ओशंस हैं सीज हैं उसके अंदर जो लहरें ऊंची नीची होती हैं जिसको हाई टाइड और लो टाइड कहते हैं ये चंद्र की वजह से होती हैं और चंद्र जो है वो फूलों के अंदर सुगंध पैदा करता है और फलों के अंदर मिठास आती है वो चांद की वजह से उसकी किरणों की और उसकी वाइब्रेशन का असर ये है तो फरमाते हैं कि जो सतपंथ है मजहब उसमें वो सबकी सब 16 कड़ा है ताकतें हैं कि जैसे चांद के अंदर 16 कड़ा है एक और ज्ञान के अंदर फिर फरमाते हैं कि 4 कड़ा गुरु की 16 कड़ा है उसमें 4 कड़ा इस मजहब के अंदर यानी जमात के अंदर है जमात की 4 कड़ा जो है मैं उसका जिक्र करता हूं और पीरों की बाकी की टोटल 16 कड़ा का जिक्र करना मुश्किल है देखो दिनदारों 4 कड़ा में पहली कड़ा यह है कि जमात दुआ देती है आशीष मिलती है और वो आशीष शाह पीर की होती है ये आशीष देना दुआ देना गत का काम है दूसरी कला यह है कि गत गुनाह की माफी देती है कोई दूसरा आदमी गुनाहों की माफी नहीं दे सकता लेकिन गत जो है वो गुनाहों की माफी देती है तीसरी कला जो गत की है तो तुम्हारी नेकियों और तुम्हारे दान पुण्य को कबूल करती है मुखी कमड़िया के हाथ में आप जब मौला का हक शाहपीर का हक देते हो तो जमात है उसको कबूल करती है और चौथी कला यह है कि गत जमात तुमको मोक्ष दिलाती है ये 4 कला जो पीर की हैं ये 4 कला पीर की 16 कला हैं उसमें से 4 कला गत के अंदर हैं और ये गत की 4 कला देखो उसके अंदर एक और ज्ञान में गुरु पीर हसन कबीरदीनी का ज्ञान है फरमाते हैं कि जमात में इतनी ताकत है कि कभी तुमने एक तिल जितना धर्म किया है और उसके सामने हाथी जितना बड़ा पाप गुना है तो ये जमात की ताकत है कि तुम्हारे तिल को कबूल करे और उसमें इतनी ताकत डाले कि हाथी जितने गुना बख्शे जाएं तिल धर्म हस्ती पाप गत मिली चुकावे तो गत में ये जो 4 कड़ा हैं वो बहुत मजबूत और समझने की चीजें हैं जिन्हें स्वामी श्रेविया एक मन जिसने अपने मौला को अपने प्यारे को सच्चे सिद्दक दिल के साथ याद किया तो फरमाया उसको मन की खुशी और सेटिस्फेक्शन और पीस ऑफ माइंड मिलेगा मगर ये ऑर्डिनरी पीस ऑफ माइंड नहीं दीनदारों ये जो आनंद है रूहानी नूरानी आनंद है जे हरी है जिंदा कहता हस्ती नूदान कायम पाया कहता दान तुरिंग जी तमे सती लोक श्रेव जो भाई अमर गढ़ पामो आगल जी है जिंदा कहोगे तो तुमको इतना सवाब मिलेगा जैसे एक हाथी हजर इमाम को तुमने मेहमानी की और अगर तुम कायम पाया कहोगे तो तुमको इतना सवाब मिलेगा जैसे कि तुमने एक घोड़ा हजर इमाम को मेहमानी की तुरिंग घोड़े को कहते हैं तमें सती लोक श्रेव जो है मोमिनो मौला की इबादत करो फरमान बरदारी करो भाई अमर गढ़ पामो आगर और बाद में आगर का मतलब मौत के बाद तुमको एटर्नल मुकाम मिलेगा चेला पाठ है ہے جروڑو امر گڑ امرا پوری تمہیں سنبھڑو مومن ویر جی سچے ایمان شان سرو جو اما بولیا پیر حسن کبیر جی. اے مومنو روڑو امر گڑ امرا پوری اٹرنل لائف کی جو جگہ ہے فرماتے ہیں بہت خوبصورت ہے. روڑو کہتے ہیں خوبصورت کو, روڑا مومن بھائی اچھے نیک خوبصورت بیوٹیفل, وہ جگہ بہت بیوٹیفل ہے. تمہیں سانبھڑو مومن ویر میرے بھائیو تم اس بات کو سنو, یہاں سانبھڑنا کا مطلب یہ ہے کہ اس کو مانو قبول کرو سچے ایمان کے ساتھ. کبھی مولا کی عبادت فرمان برداری کرو گے تو گرو پیر سنگھ کبیر دن فرماتے ہیں کہ تم کو یہ امر گڑھ ملے گا. مولا آپ کو سکھی آباد کرے, ایمان کی سلامتی دے رہے, حقیقتی سمجھ دے رہے, ہر گناہ نافرمانی سے بچائے, آفتیں بلائیں تکلیفیں مصیبتیں دور کرے, بیماریاں دور کرے. مولا دین میں دنیا کے اندر آپ کی چڑھتی کرے, مولا ظاہر باطن میں نور کی عنایت کرے, مولا ایمان سلامت رکھے, جان مال آل اولاد آبرو عزت روزی کمانی تندرستی میں برکت دے رہے. مولانا حضرت امام دین میں دنیا میں آپ کے اوپر راضی رہ رہے, ظاہر باطن دیدار نصیب کرے. اے زندہ.